रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन 6 गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने। निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नरोक्ने उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रतिबद्धता। 1 महिनाभित्र निशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयनको खाका तयार गर्ने शिक्षा मन्त्री विद्या भट्टराईको अठोट। र इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 81 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन 6 गते आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने भएको छ। प्रधानमन्त्री ओलीले साउन 6 गते विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले जानकारी दिनुभयो। दुई वा दुईभन्दा बढ़ी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले 30 दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले 2082 सालसम्ममा सड़क मानवमुक्त राष्ट्र बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बलुवाटारमा मानव सेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए लगत्तै बसेको मन्त्री परिषदको पहिलो बैठकले 2082 असार मसान्तसम्म सड़क बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा साहित्य र कला क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ। गीतकार रमला देवी शाह छिन्नलताको 102 औं जन्म जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले 2079 र 2080 सालका पुरस्कार प्रदान गर्नुभएको हो। प्रधानमन्त्री ओलीले 2079 सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीततर्फ संगीतकार एवं रेडियो नेपालका संगीत शाखा प्रमुख मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गर्नुभयो। यसैगरी प्रधानमन्त्री ओलीले 2080 सालका लागि गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डी प्रसाद काफले, गायनतर्फ मनिला सोताङ र युवातर्फ गायक भूपु पाण्डेलाई पुरस्कार प्रदान गर्नुभयो। छिन्नलता गीत संगीत र गायन पुरस्कारको राशि जनही 1 लाखको छ भने युवा पुरस्कारको राशि 50 हजारको रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा 157 को उपधारा 2 बमोजिम वरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विज्ञापन बजार विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताउनु भएको छ। विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिनुहुँदै आज मन्त्री गुरूङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभयो। उहाँले 30 अर्बको विज्ञापन बजारमा 13 अर्ब मात्र कारोबार हुनु र बाह्य विज्ञापनबाट स्थानीय तहमा उठ्नुपर्ने 20 अर्बमा 2 अर्ब मात्र राजस्व संकलन हुने परम्पराको अन्त्यका लागि संघीय सरकार प्रदेश र स्थानीय तहले साझा प्रयास गर्नुपर्ने बताउनुभयो। विज्ञापन बजारको विकास र विस्तारका लागि कार्ययोजना तयार गर्न समेत मन्त्री गुरूङले बोर्डलाई निर्देशन दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले निशुल्क तथा अनिवार्य शिक्षा ऐन 2075 र विद्यालय शिक्षा विधेयक 2080 बीच सामञ्जस्य खोजेर काम गरिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री भट्टराईले निशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने समय आएकाले सोका लागि 1 महिनाभित्र खाका तयार गर्ने बताउनुभयो। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा राज्यको मूल प्रवाहमा मधेसी समुदायको समावेशिताको अवस्था र मधेसी आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल भएको छ। आज बसेको समितिको बैठकमा मधेसी आयोगका सचिव नरेश राज खरेलले 22.22% जनसंख्या रहेको मधेसी समुदायको 8% निजामती क्षेत्रमा, 12% प्रहरीमा, 3% नेपाली सेनामा उपस्थिति रहेको जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत अवस्थामा फर्काउन र सीमा व्यवस्थापन तथा सीमा क्षेत्रमा हुने अपराधमा देखिएका चुनौती समाधान गर्न निकायगत समन्वय गर्दै जाने विषयमा छलफल भएको मन्त्री लेखकको निजी सचिवालयले जनाएको छ। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कासँग भारतीय राजदूत श्रीवास्तवले आजै गर्नुभएको भेटमा नेपाल भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल भएको मन्त्रालयले जनाएको छ। गत शुक्रबार पहिरोमा परि त्रिशुलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदललाई सुझाव दिएको छ। घटनाको अध्ययन गर्न आज चितवन आएको कार्यदललाई सरोकार भएकाहरूले नयाँ प्रविधिबाट बेपत्ता र बसको खोजी गर्न सुझाव दिएका हुन्। गत असार 28 गते वीरगंजबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै त्रिशुली नदीमा बेपत्ता भएको थियो। उक्त बसमा सवार 65 जना मध्ये 3 जना सकुशल निस्किएका थिए भने 62 जना बेपत्ता भएका थिए, जसमध्ये 18 जनाको शव फेला परेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मध्य प्रदेश सरकारले गत असार 28 गते त्रिशुली नदीमा बस दुर्घटनामा परेका मध्य प्रदेशका मृतकका परिवारलाई 1,00,000 रूपियाँका दरले राहत दिने भएको छ। मुख्यमन्त्री सतीश कुमार सिंहले मध्य प्रदेशका जिल्लाका मृतकका पीड़ित परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँका दरले राहत उपलब्ध गराउने बताउनुभयो। मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिशका आधारमा राहत रकम प्रदान गर्ने बताउनुभयो। बाढ़ी पहिरो जस्ता मनसूनजन्य विपदका कारण 163 राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ। सड़क विभागको तथ्याङ्क अनुसार विपदका कारण मुलुकभर 16 राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन् भने 147 राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। यस्तै राष्ट्रिय राजमार्गमा पर्ने 6 पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको विभागले जनाएको छ। तराई मधेसका जिल्लामा मोहर्रम पर्व धूमधामका साथै मनाइएको छ। हसन र हुसेनको प्रतीक स्वरूप ताजिया निर्माण गरी आज मोहर्रम पर्व मनाइएको हो। वाञ्छित मनोकामना पूर्ण हुने आशामा वा पूर्ण भएपछि बनाएको ताजिया बाहिर निकाली चौकी बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण ताजिया एकजुट पारी स्थानीय कर्बलामा लगी विसर्जन गर्ने गरिन्छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 81 जनाको मृत्यु भएको छ। एक घण्टाको अवधिमा 3 ठाउँमा भएको आक्रमणमध्ये गाजाको नुसेरात क्षेत्रमा संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा 25 जना, दक्षिणी क्षेत्र खान युनिसमा 18 जना मारिएका गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ। इजरायल गाजा बीच भएको 9 महिने युद्धमा संयुक्त राष्ट्रले स्थापना गरेको विद्यालय क्षेत्रमा मात्रै 70% बम विस्फोट भएको र बाँकी उक्त परिवारभित्र रहेका शरणार्थी शिविरमा भित्र रहेका शरणार्थीको मृत्यु भएको र बाँकी उक्त परिवारभित्र रहेका शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग बुधबार अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्नु पर्दैन भन्नुभयो। राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट त्यसको भुक्तानी हुन्छ र आगामी दिनमा गुनासो गरिरहने अवस्था आउँदैन अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो। उद्योगी र नेपाल विद्युत प्राधिकरण बीच लामो समयदेखि चलिरहेको डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बकेउता विवाद पनि कानून अनुसार सुल्झाइने आश्वासन अर्थमन्त्रीले दिनुभयो। अहिले निजी क्षेत्र लगानी बढ़ाउने भन्दा पनि व्यवसाय कसरी टिकाइराख्ने भन्ने चिन्ताबाट ग्रसित भएकोले त्यसलाई सहजीकरण गर्नका लागि सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत संरचनागत र व्यावहारिक सुधारमा आफू सधैँ तयार रहेको अर्थमन्त्रीले भेटका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधानका लागि निजी क्षेत्रको सहभागिता सहितको उच्च स्तरीय संयन्त्र तयार पार्नुपर्ने सुझाव दिनुभयो। उहाँले सर्वसाधारणदेखि उद्योगी व्यवसायसम्म सबै क्षेत्रको मनोबल खस्किएको र समग्र अर्थतन्त्र नै शिथिल भएको अवस्थामा त्यसको निकासका लागि गम्भीर पहल आवश्यक छ भन्नुभयो। नेपाली शेयर बजारमा बुधबार दोहोरो अङ्कको वृद्धिसँगै कारोबार पनि उच्च रकमले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक 54.04 अङ्कले बढेर 2364.63 बिन्दुमा कायम भएको छ। बुधबार 306 कम्पनीहरूका 3,95,937 केता शेयरहरू 12,05,92,66,000 मूल्यमा किनबेच भएका छन्। यस दिन बजारमा व्यापार समूहको उपसूचक सबैभन्दा धेरै 7.30% बढेको छ। बुधबारको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन सिटिजन म्युचुअल फण्ड 2 सबैभन्दा धेरै 9.90% घटेको छ। उत्तरी नाका रसुवा भन्सार कार्यालयबाट हुने राजस्व संकलनमा उल्लेख्य रूपमा वृद्धि भएको छ। रसुवा गढी नाकाबाट आयात निर्यातको कारोबार बढेका कारण राजस्व असुलीमा मनज्ञ वृद्धि भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आमदानी 20,36,97,82,000 भएको जानकारी दिनुभयो। यो राजस्व संकलन गत वर्षको तुलनामा 2.4 गुणाले बढ़ी हो। सबैभन्दा बढ़ी राजस्व आर्जन गर्ने कार्यालय रसुवा भन्सार कार्यालय भएको पनि उहाँले जानकारी दिनुभयो। चितवनबाट कुखुरा पालक 75% किसानहरू विस्थापित भएका छन्। 5 वर्षभन्दा बढ़ी समयसम्म लागत मूल्य भन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि कुखुरा पालक किसानहरू विस्थापित भएका हुन्। ब्याङ्कमा ऋण थपेर केही किसानहरू टिकेका छन् भने केही नयाँ कुखुरा पालक किसानहरू थपिएका छन्। पोल्ट्री व्यवसायी मंचका अध्यक्ष रघुनाथ भट्टले 2 वर्ष अघिसम्म नेपालमा 5,000 भन्दा बढ़ी लेयर्स कुखुरा पाल्ने फर्महरू रहेकोमा हाल सो संख्या 2,000 तल झरेको जानकारी दिनुभयो। अहिले अण्डाको मूल्य बढ़ेर लागत मूल्य नजिक पुगेकोले किसानहरूलाई केही राहत भएको कुखुरा पालक किसानहरूको भनाइ छ।
अब खेल समाचार अजय बमबाट।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड़ दिँदै सरकारवाला सबैसँग छलफल गर्ने बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री चौधरीलाई बधाई दिने क्रममा सो कुरा बताउनु भएको हो। कर्मचारी संघका अध्यक्ष सरस्वती केसी लगायतका पदाधिकारीले सिंहदरबार स्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाई दिँदै कार्यकालको सफलताका लागि शुभकामना पनि दिए। सो अवसरमा राखेपा सदस्य सचिव टंगलाल किसिङको पनि उपस्थिति रहेको थियो। अध्यक्ष केसीले लामो समयदेखि रोकिएको कर्मचारीको बढ़ुवा सम्भव भएको जानकारी गराउँदै कर्मचारी विनिमयावली आर्थिक विनिमयावली र कर्मचारी संगठन संरचना तथा व्यवस्थापन तत्काल स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ़ाउन अनुरोध गर्नुभयो। चर्च बोइज युनाइटेड एन्फा U18 युथ लीगमा पहिलो जित हासिल गरेको छ। साधु बाटो स्थित एन्फा मैदानमा सम्पन्न खेलमा चर्चले 3-स्टार क्लबलाई 1-0 गोलले पराजित गरेको हो। चर्चको जितमा अमन बहादुर तामाङले गरेको गोल नै निर्णायक बन्यो। उनले 45 मिनटमा गोल गरेका थिए। जितसँगै चर्चले 3 अङ्क जोडेको छ। यसअघि चर्च पहिलो खेलमा न्युरो टीम एनआरटीसँग 2-1 गोलले पराजित भएको थियो। यता पराजित 3-स्टार भने लगातार दोस्रो हार बिहोरेको हो। 3-स्टार लीगको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग 7-2 गोलले पराजित भएको थियो। एएफसी च्यालेन्ज लीगको प्रारम्भिक चरणका लागि चर्च वाइज युनाइटेडले 4 खेलाड़ीलाई अनुबन्धन गरेको छ। अध्यक्ष रुवेन राईका अनुसार चर्च वाइज क्लबबाट ए डिभिजन लीग खेलेका अञ्जन मिश्र, अनन्त तामाङ र एरिक मिश्रसँगै सम्झौता नवीकरण भएको हो। यस्तै मोफसलका प्रतियोगितामा चर्च वाइजको कप्तानी सम्हालेका दीपक कार्कीसँग भने नयाँ सम्झौता गरिएको छ। चर्च वाइजले दशरथ रंगशालामा प्रारम्भिक चरणमा भूटानको पारो एएफसीको सामना गर्दैछ। अगस्त 13 हुने प्रतियोगितामा टोलीको कप्तानी अनन्तले गर्नेछन्।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन 6 गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने, निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नरोक्ने उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रतिबद्धता, एक महिनाभित्र निशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयनको खाका तयार गर्ने शिक्षा मन्त्री विद्या पट्टराईको अठोट र इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 81 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।